بسم الله الرحمن الرحيم. لله رب العالمين، نحمده ونصلي على رسوله الكريم. بسم الله الرحمن الرحيم. يا أيها الناس اعبدوا ربكم، اے لوگو اپنے رب کی عبادت کرو. یا ایوہ الناس اتقوا ربکم، اے لوگو اپنے رب سے ڈرو. یا ایوہ الناس انتم الفقراء الی اللہ، اے لوگو تم سب محتاج ہو اور اللہ تعالی بے نیاز ہے. واللہ یدعو الی دار السلام، اللہ تعالی لوگوں کو سلامتی کے گھر یعنی جنت کی طرف بلاتے ہیں. ان اللہ لا یظلم الناس شیئا ولکن الناس انفسهم یظلمون. حقیقت یہ ہے کہ اللہ تعالی لوگوں پر ذرا بھی ظلم نہیں کرتے، لیکن یہ انسان ہیں جو خود اپنی جانوں پر ظلم کرتے ہیں. اللہ تعالی بہت کریم، قدردان اور شکور ہے، تھوڑے سے عمل پر بہت زیادہ دیتے ہیں. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد عبدك ورسولك النبي الأمي بعدد أنفاس الخلائق صلاة دائمة بدوام خلق الله. اللہ درود بھیجیے ہمارے آقا حضور صلی اللہ علیہ وسلم پر اور آپ کی آل اور اولاد پر، جو آپ کے بندے اور رسول نبی امی ہیں. اتنی تعداد میں درود جتنی کہ مخلوق سانس لیتی ہے، اتنا درود جب تک کہ قائم رہے اللہ تعالی کی مخلوق. بسم اللہ الرحمن الرحیم. اللہ تعالی اپنی قدرت سے ساری کائنات کا نظام چلا رہے ہیں، اور اللہ اپنی قدرت سے جو چاہتے ہیں پیدا فرماتے ہیں. آدم علیہ السلام کو مٹی سے بنایا، بغیر ماں باپ کے بنا دیا. عیسیٰ علیہ السلام کو بغیر باپ کے بنا دیا. ابراہیم علیہ السلام کے لیے آگ کو ٹھنڈک بنا دیا. یونس علیہ السلام کو مچھلی کے پیٹ میں بچا لیا. زکریہ علیہ السلام کو بڑھاپے میں بیٹا عطا فرمایا. موسیٰ علیہ السلام اور ان کی قوم کو سمندر پر چلا کر پار کرا دیا. سلیمان علیہ السلام کو انسانوں اور جنات کے ساتھ تخت پر بٹھا کر ہوا میں اڑایا. صالح علیہ السلام کی قوم کے لیے پہاڑ سے ایک اونٹنی کو نکال دیا. اصحاب کہف کو اللہ نے 309 سال تک ایک پہاڑ کے غار میں سلایا اور زندہ رکھا. اور عزیر علیہ السلام کو 100 سال تک موت دے دی، دوبارہ زندہ کر دیا، اور 100 سال تک ان کے کھانے کو تازہ رکھا. پھر ان کی سواری کا جانور گدھا ان کے سامنے زندہ کر کے دکھایا. حضور صلی اللہ علیہ وسلم کی انگلی کے اشارے پر چاند کے 2 ٹکڑے کر دیے. اصل طاقت اللہ تعالی کی طاقت ہے. انسانوں کی زندگی کا بننا بگڑنا سب اللہ کے ہاتھ میں ہے. اللہ ہی زندگی بناتے ہیں، اللہ کے حکم سے ہی زندگی بگڑتی ہے. آگ میں بیٹھے ہوئے ابراہیم علیہ السلام کی زندگی خوشگوار بنا دی. نمرود بادشاہ کو تخت پر بٹھا کر بادشاہت میں اس کی زندگی بگاڑ دی. موسیٰ علیہ السلام اور ان کی قوم ایک میدان میں، صحرا میں، بغیر کسی اسباب کے، بغیر کام کاج کے ان کی زندگی بنا دی. کھانے کے لیے من و سلوا اترتا، سائے کے لیے بادل قائم کر دیے، پینے کے لیے پتھر سے چشمے جاری کر دیے. اس کے مقابلے میں اللہ نے فرعون اور قارون کو بادشاہت اور مال دے کے زندگی بگاڑ دی. قوم عاد تھی، اتنے طاقتور اپنے ہاتھ سے درخت اکھاڑ لیتے تھے، ان کو طاقت دے کر ناکام کر دیا. قوم سمود تھی، پہاڑوں کو کاٹ کے انجینئرنگ کے بڑے بڑے محل پہاڑ کے اندر بنا لیتے، وہ اپنی انجینئرنگ کے ساتھ ناکام ہو گئے. قوم سبا آئی، زبردست پھل فروٹ، باغ، زراعت، ایگریکلچر، ان کی زندگی بگاڑ دی. قوم شعیب اپنی تجارت میں زندگی بگاڑ بیٹھے، اور صحابہ رضی اللہ عنہم کچے جھونپڑے میں رہتے تھے، کوئی سامان نہیں، اللہ نے ان کی زندگی بنا دی. تاریخ انسانی میں یہی ملے گا کہ زندگی کا بگڑنا اور بننا دنیا کی چیزوں میں نہیں ہے، بلکہ انسان کے ایمان، یقین اور اس کے جسم سے نکلنے والے نورانی اعمال ہیں. تو کامیابی حضور صلی اللہ علیہ وسلم کے طریقوں میں ہے. اب دنیا کی زندگی امتحان ہے، اور اس میں اللہ پاک ہر چیز دیکھتے ہیں، سب کچھ جاننے والے. اللہم لک الحمد کلو ولک الشکر کلو ولک الملک کلو ولک الخلق کلو بیدک الخیر کلو الیک یرجع الامر کلو اسألک الخیر کلہ واعوذ بک من الشر کلہ. اے اللہ، آپ ہی کے لیے تعریف ہے سب کی سب، اور آپ ہی کے لیے شکر ہے سب کا سب، اور آپ ہی کے لیے بادشاہت ہے ساری کی ساری، اور آپ ہی کے لیے ہے مخلوق ساری کی ساری، اور آپ کے ہاتھ میں بھلائی ہے سب کے سب، اور تمام کام اور امور آپ ہی کی طرف رجوع ہوتے ہیں سب کے سب. میں آپ سے مانگتا ہوں بھلائی سب کی سب، اور پناہ مانگتا ہوں تمام کی تمام برائیوں سے. ترغیب اور ترہیب کی روایت ہے کہ یہ جو آدمی اس کلمہ کو ایک مرتبہ پڑھے اس کو 20 لاکھ نیکیاں ملیں گی. لا الہ الا اللہ وحدہ لا شریک لہ احدا صمدا لم یلد ولم یولد ولم یکن لہ کفوا احد. اور فضائل درود شریف میں ہے کہ جو جمعہ کے دن عصر کے بعد 80 مرتبہ یہ درود شریف پڑھ لے، 80 سال کے گناہ معاف ہوں گے اور 80 سال کا ثواب لکھا جائے گا. اللہم صلی علی سیدنا محمد النبی الامی وعلی آلہ وسلم تسلیما. بازار میں جو چوتھا کلمہ پڑھ لے گا اس کو 10 لاکھ نیکیاں ملیں گی، 10 لاکھ صغیرہ گناہ معاف ہوں گے، جنت میں محل بن جائے گا. مومنین مومنات کے لیے جو دعائے مغفرت کرے گا، اللہم اغفر لی وللمومنین والمومنات والمسلمین والمسلمات، دنیا میں جتنے ایمان والے ہیں ان کی تعداد کے برابر ثواب ملے گا. 1.5 ارب نیکیاں ملیں گی 5 سیکنڈ میں. اسی طرح بعض درود شریف ہیں، 1000 کا ثواب، 1,00,000 کا ثواب. تو انسان کو آخرت کا حریص ہونا چاہیے. جہاں 2 منٹ فارغ ہو پڑھو درود شریف، پڑھو قرآن، پڑھو ذکر تسبیح، کائنات کا نظام تبدیل ہو جائے گا. فرشتے نازل ہوں گے، شیاطین فرار ہو جائیں گے، اللہ کی رحمتیں آئیں گی. ہمیں ادھر ادھر کی باتیں، شکوے، شکایتوں کے لیے کوئی وقت ملے ہی نہ. اپنی کاپی میں لکھیں، اپنی ڈائری میں لکھیں، پوسٹر بنائیں، دیواروں پر لکھیں. جب اللہ تعالیٰ لاکھوں کروڑوں بانٹ رہے ہیں ان الفاظ پر، تو ہمارے پاس دوسری باتیں کرنے کا وقت کہاں سے آیا بھائی؟ بسم اللہ الرحمن الرحیم. اے اللہ، ہمارے اور تمام مسلمانوں کے بیماروں کو شفاء کاملہ عطا فرمائیے، ان کو صحت اور سلامتی عطا فرمائیے. جو لوگ بے اولاد ہیں ان کو نیک اولاد عطا فرمائیے. جن کے ہاں بچے ہیں ان کو نیک صالح اور فرما بردار کر دیجئے. جو قرض دار ہیں ان کا قرضہ ادا کر دیجئے. جو بے روزگار ہیں ان کو روزگار سے لگا دیجئے. جو مسلمان کہاں کسی مصیبت میں ہیں ان کی مصیبت دور فرما دیجئے. جو پریشان حال ہیں ان کی پریشانی دور فرما دیجئے. ہر مسلمان کو دنیا آخرت کی عزت عطا فرمائیے. ہر بلا اور مصیبت سے بچائیے، ہر بری بیماری سے بچائیے اور بری موت سے بچائیے، دشمنوں سے بچائیے، شیطان سے بچائیے، حاسدوں سے بچائیے، ہر قسم کی راحت اور چین عطا فرمائیے. یہ دعا ہمارے لیے قبول فرمائیے، اور ہمارے آس پاس، پڑوس اور سارے عالم، جتنے مسلمان ہیں اور ان کے اگلی جنریشن، ان سب کے حق میں قبول فرمائیے. اللہم اغفر لأمت محمد صلی اللہ علیہ وسلم. اللہم اصلح احوال المسلمین فی کل مکان. اللہم ارحم امت محمد صلی اللہ علیہ وسلم. اے اللہ، حضور صلی اللہ علیہ وسلم کی امت کو بخش دیجئے، امت پر رحم فرمائیے، ان کے بگڑے کام بنا دیجئے اور ان کی اصلاح فرما دیجئے. آمین آمین. مشکل دور کرنے کے وظائف دعا اور اچھی نیت سے کام شروع کرے. دعا اور صدقہ ایسی چیزیں ہیں جو آنے والی بلاؤں کو روک دیتی اور تقدیر کو بھی بدل سکتی ہے دعا. تو لگا رہے صبح سے شام تک دعاؤں میں, اور دعاؤں میں عافیت یعنی دنیا کی تمام مصیبتوں تکلیفوں سے پناہ مانگے. اور پھر کوئی مشکل آ جائے, کبھی دعا مانگنا بھول گیا تھا یا کسی وجہ سے کہیں کوئی مشکل آ گئی, تو اب اس کے بعد اگلا باب ہے کہ اب دوسرے دعائیں پڑھو, انا للہ و انا الیہ راجعون, الحمد للہ علی کل حال, لا حول ولا قوۃ الا باللہ, یہ رنج و غم کا علاج ہے, وافوض امری الی اللہ, ان اللہ بصیر بالعباد, میں اپنا معاملہ اللہ کے سپرد کرتا ہوں, اللہ تعالیٰ سب بندوں کا نگران ہے, یا حی یا قیوم برحمتک استغیث, اللہ تعالیٰ کے ناموں کے ساتھ پناہ مانگو. اور اس وقت کو یاد کریں جب فرشتے جنت میں مومنین کو بشارت دیں گے, سلام علیکم بما صبرتم فنعم عقب الدار, تم سلامت رہو گے اس لیے کہ تم دین پر مضبوط رہے تھے, دیکھ لو اس جہاں میں تمہارا انجام کتنا اچھا ہے. اللہ, تو انسان بیچارے کو دنیا میں چاہیے امن اور سلامتی اور ہر قسم کے خوف رنج سے حفاظت اور تمام مصیبتوں اور بلاؤں سے حفاظت, یہ ہے سب سے پہلی اس کی دنیا کی ضرورت. تو اس کے لیے یہ ہے کہ اللہ سے خوب دعائیں کیا کرے, صدقات کیا کرے, نیک کاموں میں دوڑے, صبح جیسے ہی آنکھ کھلے دعا پڑھ لے, بسم اللہ الذی لا یضر مع اسمہ شیء فی الارض ولا فی السماء وهو السمیع العلیم, تین مرتبہ پڑھ لو, اس دن کوئی پریشانی نہیں آئے گی. بسم اللہ علی دینی و نفسی و اہلی و ولدی و مالی, یہ تین مرتبہ پڑھ لے, اس دن پریشانی نہیں آئے گی. دعائے ابو دردہ پڑھ لے ہر نماز کے بعد, صبح شام پڑھ لے, تو اس دن کوئی مصیبت نہیں آئے گی. اللہم انت ربی لا الہ الا انت علیک توکلت وانت رب العرش العظیم, ما شاء اللہ کان وما لم یشاء لم یکن, لا حول ولا قوۃ الا باللہ العلی العظیم, اعلم ان اللہ علی کل شیء قدیر وان اللہ قد احاط بکل شیء علما, اللہم انی اعوذ بک من شر نفسی ومن شر کل دابۃ انت آخذ بناصیتها ان ربی علی صراط مستقیم. گھر سے نکلے بسم اللہ توکلت علی اللہ لا حول ولا قوۃ الا باللہ, تو شیطان اور شیطانی چیزوں سے حفاظت رہے گی. آیت الکرسی پڑھ لے, فرشتے دائیں بائیں آگے پیچھے حفاظت کریں گے. جہاں جاؤ یہ اللہ کا غیبی نظام ساتھ لے کے جاؤ. کسی شہر میں گئے, کہیں دنگا فساد ہے, چور ڈاکو نکل آتے ہیں, پریشان کرتے ہیں, روزانہ منزل کی آیات پڑھیں, یاسین شریف پڑھیں, دعاؤں کا خزانہ لیے بغیر گھر سے نہ نکلے. کوئی بہت وقت کی تنگی ہے, نکلنا پڑ گیا, چلو اس کی ریکارڈنگ لگا لو, راستے میں سنتے ہوئے چلے جاؤ. اور زیادہ کوئی پریشانی ہے امن سلامتی کی, تو دعائے انس ہے کہ وہ تو کئی صفحات کی دعا ہے, اس کو جو پڑھ لے گا صبح کو شام تک کوئی پریشانی نہیں آئے گی. تو دعاؤں کے چیپٹر ہیں ایک کے بعد ایک, ایک کے بعد ایک. اور اصل علم یہی ہے میرے بھائی کہ ان دعاؤں کو سیکھو, ان کے پوسٹر بناؤ اور ان کو صبح شام پڑھا کرو. اب اس کے بعد انسان کو چاہیے کہ اور بھی خوشی ہو, ذرا ہنسی ہو اور ذرا مذاق ہو, زندگی اچھی ہو. تو یہ کوئی اتنی اونچی ضرورت نہیں ہے, لیکن اللہ پاک یہ بھی دے دیتے ہیں, سکون, اطمینان, خوشی. امیر معاویہ رضی اللہ عنہ کے پاس ایک بزرگ آئے, ان کی عمر تھی 200 سال. بادشاہ نے پوچھا کہ آپ نے دنیا کو کیسا پایا؟ وہ بولے کچھ سال خوشی کے, کچھ سال غم کے. روز کوئی نہ کوئی پیدا ہوتا ہے, روز کوئی نہ کوئی مر جاتا ہے. بادشاہ نے پوچھا کوئی خدمت میرے لائق, آپ کی کیا خدمت کروں؟ بوڑھے آدمی نے کہا کہ میری جوانی مجھے واپس لا دے, جب میں لڑکا تھا ویسا مجھے بنا دے, یا پھر موت کو میرے پاس سے ہٹا دے. بادشاہ نے کہا بھائی یہ کام تو میں نہیں کر سکتا. تو بوڑھے نے کہا مجھے اور کوئی چیز کی ضرورت نہیں. معلوم ہوا کہ ساری دنیا کی چیزیں مل کے ایک آدمی کی خواہش پوری نہیں کر سکتے. لوگ چاہتے ہیں کہ تم سلامت رہو 1000 برس, اور ہر برس کے ہو دن 50,000, یہ آدمی کی خواہش ہے. اور ہزاروں خواہشیں ایسی ہیں کہ ہر خواہش پہ دم نکلے، یہ بھی مل جائے وہ بھی مل جائے. جب آدمی کا تزکیہ نفس ہو جاتا ہے، اللہ کا ولی بن جاتا ہے، اس کی پہچان ہے فنائیت، اس کی پہچان ایک شعر میں ہے، ہر تمنا دل سے رخصت ہو گئی ہے، اب کوئی خواہش نہیں ہے، قصہ ختم. خواہش نفس پر ایک قدم رکھو، جنت میں دوسرا قدم رکھو. خواہش کو کیوں بنایا گیا؟ اس لیے بنایا گیا کہ اس کو اللہ کے حکم پر قربان کر دو، ورنہ خواہش کی کوئی حد نہیں ہے، جنگل کی آگ کی طرح چلتی رہتی. اور جنت دنیا کے حقوق چھوڑنے کا بدلہ ہے، خواہش چھوڑنے کا بدلہ ہے، قربانی، مشقت، تقوی، اخلاص، تواضع. اور دنیا کو جنت بنانے کی کوشش کی تو دوسروں سے چھین رہے ہیں، تو اب اللہ کی مدد کہاں سے آئی؟ کوئی آدمی ہمیشہ جوان اور خوش اور صحت مند دنیا میں نہیں ہوتا، یہ چیزیں تو جنت میں ملنے والی ہیں. دنیا میں چیزیں بہت کم ہیں، کوالٹی معمولی ہے اور وقت تھوڑا ہے، مسافر ہے بھائی. جنت میں چیزیں بہت ملیں گی اور کوالٹی بہترین ہوگی اور وقت ہمیشہ ہمیشہ ہوگا. کہ جنت کا ایک درخت ہے، اس میں 100 سال گھوڑے پر سوار دوڑتے رہو تو ایک درخت کا سایہ طے نہیں ہوگا، اور پھل کھاؤ تو دودھ سے زیادہ سفید اور شہد سے زیادہ میٹھے، مکھن سے زیادہ نرم کھاتے جاؤ، ہر لقمے پر ذائقہ بڑھتا جائے. اور محلات ہیرے، سونے، چاندی، ڈائمنڈ، روبی، ہر محل الگ الگ، اور زیورات ایسے کہ سورج کی روشنی ماند پڑ جائے. تو اصل چیز جو ہے وہ جنت میں ہے، دنیا میں صرف سیمپل ہے. اور پوری دنیا میں کوئی آدمی ایسا نہیں پیدا ہوا کہ اس کی مرضی اور خواہش کے حساب سے سارا کام ہوا کرے، نہ بادشاہ نہ فقیر، جا کے پوچھ لو. بسم اللہ الرحمن الرحیم. حضرت مفتی اعظم مفتی شفیع صاحب رحمۃ اللہ علیہ نے ایک رسالہ مصیبت کے بعد راحت، امام ابن ابی دنیا ان کی کتاب ہے عربی میں، اس کا اردو ترجمہ ایک رسالہ ہے، اور بہت نادر اس میں نصیحتیں بہت کام کی ہیں. بسم اللہ الرحمن الرحیم. اسماعی تاریخ عرب کے مشہور امام ہیں، بادشاہ ہارون رشید کے دربار میں آئے کہ میں آپ کو ایک شعر سناتا ہوں جو انسان کی نصیحت کے لیے کافی ہے، اس کو لکھ لیجیے. اس کا ترجمہ تھا کہ خواہ مالدار ہو کر رہو یا تنگ دست، یعنی آپ چاہے بادشاہ ہو جاؤ یا فقیر ہو جاؤ، لیکن دنیا میں غم اور رنج کا آنا ضروری ہے، سب کو آئے گا. شیخ فرما رہے ہیں انسان کے آس پاس کی کل کائنات اور ذرہ ذرہ عبرت کی داستان ہے. دنیا میں آنے والا آدمی دنیا کا ایسا مالک ہو جاتا ہے جیسے کسی دوسرے کی چیز چھین لی ہو، اور جانے والا آدمی دنیا کو ایسا چھوڑتا ہے جیسے کسی کا مال لوٹ لیا جائے. حضور صلی اللہ علیہ وسلم نے ابن عباس رضی اللہ عنہ سے فرمایا، بچے تھے، سواری پر پیچھے بیٹھے تھے، اے لڑکے میں تمہیں کچھ کلمات سکھاؤں جو تمہیں ہر حال میں نفع دیں. تم اللہ تعالیٰ کے احکام کی حفاظت کرو، اللہ تعالیٰ تمہاری حفاظت فرمائیں گے. احفظ اللہ یحفظ کا، تم اللہ کو یاد رکھو، ہر مصیبت کے وقت اپنے سامنے پاؤ گے. جب سوال کرو اللہ سے کرو، جب مدد مانگو اللہ سے مانگو. جو کچھ انسان پر راحت یا مصیبت آنے والی ہے وہ پہلے سے لکھی جا چکی ہے، یعنی تقدیر میں، اور اس کے خلاف نہیں ہو سکتا. اگر ساری مخلوق مل کے تمہیں کوئی فائدہ پہنچانا چاہے جو تمہاری تقدیر میں ہے نہیں، تو ہرگز نہیں پہنچا سکتے. اس لیے اگر تم یہ کر سکتے ہو کہ سچائی اور اخلاص کے ساتھ اللہ کی اطاعت میں مشغول رہو تو کر لو، اگر یہ نہیں کر سکتے تو سمجھ لو کہ مکروہ چیزیں اور طبیعت کے خلاف باتوں پر صبر کرنے میں بڑی خیر ہے، اور سمجھ لو کہ اللہ کی مدد صبر کے ساتھ ہے، اور راحت مصیبت کے ساتھ ہے، اور فراخی تنگی کے ساتھ ہے. ایک اور حدیث میں جو ابن عباس رضی اللہ عنہ سے روایت ہے، نبی صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، جو آدمی استغفار کی کثرت کرے گا اللہ تعالیٰ اس کو ہر غم سے نجات دیں گے، ہر تنگی سے کشادگی دیں گے، اور ایسی جگہ سے رزق دیں گے جہاں سے اس کو گمان بھی نہیں تھا. قرآن میں ایک آیت ہے جو دنیا اور آخرت کے انسان کی تمام مشکلات حل کرنے کے لیے کافی ہے. اس کو 1000 دینار کی آیت کہتے ہیں, 1000 گولڈ کوائن کی آیت. وَمَن يَتَّقِ اللَّهَ يَجْعَل لَّهُ مَخْرَجًا وَيَرْزُقْهُ مِنْ حَيْثُ لَا يَحْتَسِبُ وَمَن يَتَوَكَّلْ عَلَى اللَّهِ فَهُوَ حَسْبُهُ. جو آدمی اللہ سے ڈرتا ہے اللہ اس سے ہر تنگی سے خلاصی کی صورت نکال دیتے ہیں, ایسی جگہ سے رزق پہنچاتے ہیں جہاں سے اس کو گمان بھی نہیں تھا. جو آدمی اللہ پر بھروسہ کر لے اللہ تعالیٰ اس کے لیے کافی ہیں. ابو ہریرہ رضی اللہ عنہ فرماتے ہیں رسول صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ لا حول ولا قوت الا باللہ 99 بیماریوں کا علاج ہے, اس میں سب سے چھوٹی بیماری غم اور فکر ہے. اللہ, سورہ حدید میں آیت نمبر 22 ہے, ما اصاب من مصیبت فی الارض ولا فی السماء الا فی کتاب من قبل ان نبرأها. آسمان اور زمین میں جو مصیبت بھی کسی انسان کو پہنچتی ہے سب اس کے پیدا ہونے سے پہلے ہی دفتروں میں لکھی ہوئی ہے, پہلے سے لکھی ہوئی ہے. ابن مسعود رضی اللہ عنہ فرماتے ہیں کہ تنگی اور مصیبت اگر کسی بل کے اندر گھس جائیں, یعنی جانور چوہے خرگوش وغیرہ زمین میں بل بناتے ہیں, سوراخ اس کے اندر رہتے ہیں, اگر تنگی اور مصیبت کسی بل کے اندر بھی گھس جائے تو ضروری ہے کہ آسانی اور فراخی بھی اسی کے ساتھ اس بل کے اندر پہنچ جائے گی. اللہ تعالیٰ ارشاد فرماتے ہیں فَإِنَّ مَعَ الْعُسْرِ يُسْرًا إِنَّ مَعَ الْعُسْرِ يُسْرًا, یعنی جہاں پر تنگی آ گئی, بہت پریشانی آ گئی, اب سمجھ لو کہ اب خوشی آنے ہی والی ہے. اگر بلا اور مصیبت سے دنیا میں کوئی خاندان محفوظ رہتا تو یعقوب علیہ السلام کا خاندان سب سے زیادہ اس کا مستحق تھا. 4 نسلیں ہیں پیغمبروں کی, دادا سے لے کے بیٹے تک پیغمبر چلے آ رہے ہیں, ابراہیم علیہ السلام, اسحاق علیہ السلام, یعقوب علیہ السلام, یوسف علیہ السلام. تاریخ انسانی میں ایسا کوئی اور خاندان پیدا نہیں ہوا, 4 نسلیں, چاروں کی 4 پیغمبر. اگر کوئی مستحق تھا تو یہ خاندان تھا, مگر ان پر 80 برس تک مصیبتوں اور آفات کا سلسلہ لگا رہا. رسول صلی اللہ علیہ وسلم کو جب کوئی رنج, غم, فکر, تکلیف پیش آتی تھی تو آپ پڑھتے تھے یا حیو یا قیوم برحمتک استغیث. اور ایک حدیث میں فرمایا کہ مصیبت زدہ کی دعا یہ ہونی چاہیے, اللہم رحمتک ارجو فلا تکلنی الی نفسی طرفت عین واصلح لی شانی کلہ شان الدنیا والآخرہ فی عفو منک والعافیہ لا الہ الا انت. اے اللہ, آپ کی رحمت کی امید رکھتا ہوں, ایک لمحہ بھی آنکھ جھپکنے کے برابر بھی مجھے میرے نفس کے حوالے مت کیجیے, میرے سب کام درست فرما دیجیے اور دنیا آخرت کی اپنے عفو اور عافیت کے ساتھ, آپ کے سوا کوئی اور معبود نہیں. انس رضی اللہ عنہ کے خاندان میں, ان کے جنریشن میں کسی نے انس رضی اللہ عنہ کی ایک دعا بتائی جو اس کتابچے میں اس کا اردو ترجمہ ہے, اے اللہ اور اس دعا سے مصیبت اور پریشانی سے نجات ملتی ہے. یا اللہ, میرے گناہوں نے سوائے آپ کے معافی کے کوئی اور امید باقی نہیں چھوڑی اور میں نے محرومی کا سامان اپنے آگے بھیجا ہے, میں آپ سے ایسی چیز مانگتا ہوں جس کا مستحق نہیں ہوں اور ایسی دعا کرتا ہوں جس کا مستحق نہیں ہوں, اور ایسی چیز سے آپ کی طرف تبرو یعنی روتا ہوں جس کا میں اہل نہیں ہوں. آپ پر میرا کوئی حال چھپا ہوا نہیں ہے, اگرچہ لوگوں پر میرے معاملات ظاہر نہ ہو. یا اللہ, اگر میرا رزق آسمان میں ہے تو اس کو اتار دیجئے, اور زمین میں ہے تو اس کو ظاہر کر دیجئے, اور اگر دور ہے تو اس کو قریب کر دیجئے, اور قریب ہے تو اس کو آسان کر دیجئے, اور کم ہے تو اس کو زیادہ کر دیجئے, اور اس میں برکت ڈال دیجئے. اللہ, اس میں اور بھی دعائیں ہیں. شکر ہے اللہ کا جو اپنے یاد کرنے والوں کو بھولتا نہیں ہے, तारीफ है अल्लाह की जो उम्मीदवारों को महरूम नहीं फरमाता, हम्द है अल्लाह की जो अपने ऊपर भरोसा करने वालों को दूसरों के सुपुर्द नहीं करता, तारीफ है अल्लाह की जो एहसान के बदले में एहसान फरमाता है, तारीफ है अल्लाह की जो सब्र के बदले नजात देता है, हम्द है अल्लाह की जो बेचैनी के बाद मुसीबत दूर कर देता है, और सब तारीफ अल्लाह की है जो उस वक्त भी हमारी उम्मीद है जब तमाम तदबीरें खत्म हो जाएं। तवक्कलतु अलल हय्य अल्लज़ी ला यमूत वल्हम्दुलिल्लाहि अल्लज़ी लम यत्तखिज़ वलदन वलम यकुल लहु शरीकुन फिल मुल्क वलम यकुल लहु वलीयुन मिनल ज़ुल्ल वकब्बिरहु तकबीरा। परेशानी और तंगी दूर करने के लिए ये दुआ पढ़ी जाए। इसका अक्सर हिस्सा तो सूरह इसरा की आखिरी आयत है जो सूरह कहफ से पहले वाला सफा है, उस पर देख लें। मैंने उस जात पर भरोसा कर लिया जिसको मौत नहीं है, और तमाम तारीफ अल्लाह की है जिसने किसी को औलाद नहीं बनाया, न कोई उसकी बादशाहत में शरीक है, न कोई अज्ज और कमजोरी की वजह से उसको किसी मददगार की जरूरत है, और उसकी बहुत बड़ाई बयान करो, अल्लाह ताला की बहुत बड़ाई बयान करो। छोटा बच्चा जब बड़ा होता है, कुरान की बिस्मिल्लाह उसको कुरान पढ़ना सिखाते हैं तो उसको ये आयत पढ़ाते हैं। किताबचे में आखिर में ये है अरबी के शेर का तर्जुमा कि जमाना जो तुम्हें तकलीफ देता है उस पर सब्र करो, क्योंकि जमाना तो इसी तरह गुजर जाता है। जमाना जो तकलीफ देता है उस पर सब्र करो, जमाना तो इसी तरह गुजर जाता है। बिस्मिल्लाहिर्रहमानिर्रहीम। तफसीर इब्ने कसीर में है और दूसरी किताबों में भी, जिब्राइल अलैहिस्सलाम हुजूर सल्लल्लाहु अलैहि वसल्लम के पास तशरीफ लाए तो फरमाया कि हसन और हुसैन रदी अल्लाह अन्हुमा इनको नजर लग गई है, बच्चे बीमार हो गए थे। तो जिब्राइल अलैहिस्सलाम ने फरमाया कि आपने ये कलिमात पढ़ के उनको पनाह में क्यों नहीं दिया? اللهم ذا السلطان العظيم والمن القديم ذا الوجه الكريم ولي الكلمات التامات والدعوات المستجابات عاف الحسن والحسين من انفس الجن واعين الانس। اي عظيم بادشاہت والے رب، پرانے احسان والے، انتہائی کریم رب، کامل کلمات اور مقبول دعاؤں کے رب، हसन और हुसैन उनको जिन्नात और इंसानों की नजर बद से महफूज फरमाइए। आप सल्लल्लाहु अलैहि वसल्लम ने दुआ पढ़ी, दोनों बच्चे उठ खड़े हुए और खेलने कूदने लगे। बच्चे उठ खड़े हुए खेलने कूदने लगे। अल्लाह, नजर बद से बचाने के लिए रोजाना खुद को बच्चों को आयतें पढ़ के दम किया करें। उसमें सूरह फातिहा है, आयत अल कुर्सी है, सूरह बकरा की आयत नंबर 270, वमा अनफक्तुम मिन नफकतिन औ नजरतुम मिन नजरिन फइन्नल्लाह यालमुह वमा लिल्लालिमीन मिन अंसार। सूरह इसरा की आयत 183, वनुनज़िलु मिनल कुरआन मा हुवा शिफाउन व रहमतुल लिल मुमिनीन। सूरह ताहा आयत 69, انما صنعوا كيد ساحر ولا يفلح الساحر حيث اتى। سوره مؤمنون کی آخر کی چار آیتیں، افحسبتم انما خلقناكم عبثا وانكم الينا لا ترجعون، یہاں سے آخر تک۔ پھر سوره نون والقلم کی آخر کی تین آیتیں، فاجتباه ربه فجعله من الصالحين وإن يكاد الذين كفروا ليزلقونك بأبصارهم لما سمعوا الذكر ويقولون إنه لمجنون وما هو إلا ذكر للعالمين۔ اور اس کے علاوہ آخر تین قل پڑھ کر آیت الکرسی پڑھ کے دم کیا کریں۔ پریشانیوں کا علاج، آدمی خوشی کیسے حاصل کرے؟ दुआएं पढ़ ली, सदका दे दिया, फिर भी दिमाग कारखाना है, इधर उधर सोचता रहता है। ला तहजन किताब है, उसमें फरमाते हैं कि खुशी, खुश रहने, मुस्कुराहट तारी करने, मुस्कुराने के असबाब की कोशिश से हासिल करें। जिंदगी में उकताहट और कड़वापन और लड़ाई झगड़ा नहीं हो। अल्लाह, जुनूबी अफ्रीका के उलमाए कराम ने بعض دفعہ مضامین رسالے بھیجتے ہیں تو اس میں ایموشنل ہیلتھ کے بارے میں مضمون تھا. اس میں سے کچھ مفہوم ہے کہ جیسے جسمانی صحت کا اہتمام کرتے ہیں, کھانا ہے, طہارت ہے, آرام, ورزش ہے, اس طرح دل, دماغ اور روحانی صحت کی بھی کوشش کریں. یہ ترجمہ نہیں ہے بلکہ تھوڑی تشریح ہے مختلف ملفوظات کی, مختلف کتابوں اور مضامین کی, کوئی ایک جگہ نہیں ہے. یہ ہر پریشانی اور افسوس اور رنج و غم پر قابو پائیں, صبر, شکر, استغفار, دعا, مثبت سوچ, پازیٹیو تھنکنگ, اچھی نیتیں, ہمت, بلند ارادے, مسلسل محنت, قوت برداشت کو بڑھائیں, رکاوٹ اور چھوٹی باتوں پر پریشان مت ہو, اپنے جذبات کو سکون سے رکھیں, اپنی سوچ اور خیال کو اعتدال میں رکھیں, مشکل حالت میں خود کو بدل لینا, ایڈجسٹ کر لینا, سیٹ ہو جانا, یقین محکم, عمل پیہم, محبت فاتح عالم. یہ علامہ اقبال کے اشعار میں اس طرح کے مضمون ملیں گے. یقین کو درست کریں, عبادت میں خشوع اور خضوع, استغفار, اعصابی تناؤ کو قابو میں رکھنا, اپنے اور دنیا کے لیے منفی جذبات نہیں رکھنا, نیگیٹو تھنکنگ نہیں رکھنا. اللہ نے دل اور دماغ دیے ہیں, یہ آخرت کے کام کے لیے دیے ہیں. بہترین شخصیت آنکھوں اور چہرے میں حیا, دل اور دماغ اللہ کی عظمت سے بھرے ہوئے, زبان اللہ کے ذکر اور شکر میں, اور ہاتھ پیر مخلوق کی خدمت میں. آپ کو کیا چاہیے, یہ لیجئے. تو سوچنے کا وقت نہ ملے. اپنے سرمایہ دھیان کو, دماغ کو دنیاوی تفکرات میں مت لگائیں, اپنی توانائی ضائع مت کریں, انسانیت کی خدمت کریں, خوشی ملے گی. کام کرنا ہے, غریبوں کی خدمت کریں. یہاں ایک بیچاری نو مسلمہ کا قصہ ہے کہ وہ اپنی خوشی سے مسلمان ہوئی, نماز سیکھتی, چھٹیوں کا زمانہ آیا, بیچاری کام کاج کرتی. معلوم ہوا کہ صبح 7:30 بجے نکلتے تو رات 11:30 بجے تک جاب ہے, 16 گھنٹے روز کام کرتی. 16 گھنٹے روز کام کرتی ہیں. انہوں نے کہا کہ فجر تو ہم گھر پہ پڑھ لیتے ہیں اور عشاء بھی آ کے پڑھ لیتے ہیں, باقی نمازوں میں ابھی تو وضو نماز کا طریقہ بھی نہیں آتا, ابھی تو سبحان اللہ بھی کہنا نہیں آتا. تو بھائی کام کاج چھوڑو, بڑی بڑی کتابیں, عربی گرامر پڑھنا چھوڑو. ہر سڑک پہ علاقے میں لوگ ہیں, ان کی خدمت کو لگیں, ان کو پڑھائیں, ان کی ہمت بندھائیں. 16-16 گھنٹے لوگ بیچاریاں کام کرتے ہیں. اللہ آپ کی زندگی کا ایک اونچا نصب العین ہو, اسی کے مطابق روز محنت کریں. سب سے اونچا کام کیا ہے, دعوت, دین کو پھیلانا. کروڑہا اربوں لوگ ہیں اللہ کو نہیں پہچانتے, آخرت میں مشکل میں پڑیں گے, ان کو سمجھانا. اور دوسرا کام ہے اپنے تزکیہ نفس. ہمارے اوپر جو شیطان اور نفس بیٹھا ہے اور ہمیں اے گریڈ کے بجائے امتحان میں فیل کرانا چاہتا ہے, اس پہ کیسے قابو پائے گا. زندگی کا اونچا مقصد بنائیں, اس کے مطابق محنت کریں. فضول کام چھوڑ دیں, لایعنی کام چھوڑو. پریشانی اور خوف کی چیزیں زندگی اور شیڈول سے نکال دینا, خوشی کے کام کرنا. جو کام امپورٹنٹ ہے, یعنی آخرت میں کوئی کام آنے والا ہے یا دنیا میں کوئی ضرورت ہے, جو کام امپورٹنٹ ہے اور ارجنٹ ہے بس وہی کرنا ہے. جو کام ارجنٹ تو ہے لیکن امپورٹنٹ نہیں ہے, کسی اور کو دے دو, بھیا یہ کام کر دو. جو کام امپورٹنٹ ہے, آپ کے مقصد کے مطابق ہے لیکن ارجنٹ نہیں ہے, اس کو شیڈول کرنا, کل کریں گے, اگلے دن کریں گے, اتوار کو کریں گے, پیر کو کریں گے, انہی کاموں میں لگے رہنا. اور جو کام نہ امپورٹنٹ ہے نہ ارجنٹ ہے, فضول, واہی, تباہی, لایعنی, اس کو اپنی زندگی سے نکال کے پھینک دینا, تو آپ خوش رہیں گے. ماضی کی فائل بند کر کے رکھ دینا, پاسٹ کی, جو ہوا ہو گیا, قصہ ختم, آگے بڑھو. اور مستقبل, فیوچر کی فکر سے پاک ہو جانا, آگے کیا ہوگا, آگے اللہ سنبھالیں گے. حال میں دوڑنا, آج کیا کرنا ہے. اس پر بھی کوئی پریشان ہے تو جاؤ بھائی کائنات کی خوبصورتی دیکھو, پھول, باغ, پرندے, سمندر. اور کوئی پریشان ہے تو کسی ہمدرد, خیرخواہ, کسی رازدار کو حال دل بتائیں تو پریشانی ہلکی ہو جائے گی. कुछ वर्जिश करे, आदमी चहल कदमी करे। गुस्सा और रंज और गम और नफरत, उससे आप ही की सेहत खराब होगी, इसलिए खुश रहिए। इंसान बेचारा दुनिया में आया तो उसने, उसको दो चीजें नफ्स को चाहिए, ऐश मजा आराम, और नाम व नमूद और लोगों में बड़ा अच्छा नाम हो, इज्जत मिले। उसके लिए इंसान ने सोचा कि दुनिया की चीजें जमा करें तो मिल जाएगा, ऐसा नहीं होता। आफियत और सुकून और खुशी और लंबी उम्र और आसान रिस्क, हयात तय्यबा और रंज व गम से परेशानी, ये सब अल्लाह के खजाने से आती। तो उसके लिए तो दीन सीखना पड़ेगा भाई, उसके लिए दीन सीखना पड़ेगा। बिस्मिल्लाहिर्रहमानिर्रहीम। परेशानियों का इलाज, ये एक पोस्टर है उर्दू में, जो आप मंगवा के अपने प्रिंट करके अपने घर में रेफ्रिजरेटर पे लगा सकते हैं, दफ्तर में लगा सकते हैं। अल्लाह के नजदीक हर छुपी हुई चीज जाहिर है। दुनिया के सारे असबाब, रहमतों, बरकतों के खजाने अल्लाह के कब्जे में हैं। सारी मखलूकात के दिल अल्लाह के सामने मुसख़र हैं और सारे मसाइल का हल अल्लाह के दरबार में है। दुनिया की जिंदगी इम्तहान है, हालात वाकयात उसका पर्चा है, सवालात। जिंदगी का खुलासा और समरी, दिल की गहराई से अपनी गलतियों पर तौबा इस्तिग़फ़ार और अल्लाह के इनामात और एहसानात पर शुक्र, अपनी बेबसी और मजबूरी पर सब्र, और नेक कामों में दौड़ना, और मशवरा, तदबीर, इस्तिखारा और सलातुल हाजत के बाद तवक्कुल के साथ मामलात को अल्लाह के सुपुर्द कर देना। अल्लाह ताला दुनिया के तमाम फितनों, हादसात, बीमारियां, दुश्मनियां, परेशानियां, उनसे आप सबकी हिफाजत फरमाए। सिला रहमी और सदकात का एहतमाम कीजिए। इस्तिग़फ़ार बहुत बड़ा वजीफा है। दुआ उस मुसीबत को भी टाल देती है जो अभी नाजिल नहीं हुई, और आई हुई मुसीबत को भी दूर कर देती है। जो अल्लाह ताला से मोहब्बत करे, मखलूक उस मोमिन से मोहब्बत करती है। जो अल्लाह की इबादत में खूब कोशिश करे, मखलूक उसकी खिदमत करती है। जो अल्लाह से बहुत डरे, मखलूक पर उसका रोब डाल दिया जाता है। जो आखिरत को मकसद बना ले, अल्लाह ताला दुनिया की जरूरत के लिए काफी हो जाते हैं। दुनिया एक साया है, शेडो, एक ख्वाब है, उसकी तकलीफ आंख खुलने पर खत्म हो जाती। और हर तंगी के बाद राहत है। अंबिया अलैहिस्सलाम के वाकयात देखें, सब्र करने का बेहिसाब अजर है। जिस तरह जिंदगी का मकसद समझ में आया और इल्म दीन में लगे, उसी मेहनत में पास पड़ोस, रिश्तेदारों, पूरी उम्मत में दीन फैलाएं। जिंदगी की हर सांस कीमती बनाने के लिए अल्लाह वाले बुजुर्गों के मलफूजात पढ़ना, किसी शेख से इस्लाही ताल्लुक हो, जिंदगी का मामूल बनाना, कामिल तौबा, इखलास, सादगी, हया, तकवा, हयात तय्यबा, अल्लाह की मार्फत में तरक्की करना, हर नेकी का ऐसा शौक हो जैसे अच्छे खाने कपड़ों का शौक होता है, हर गुनाह शक व शुबे से ऐसा भागना जैसे आग और सांप बिच्छू से भागते हैं। फितने के जमाने में दीन पर जो इस्तिकामत से जमेगा, उसको 50 सहाबा का सवाब मिलेगा। अल्लाह ताला बहुत बड़े दोस्त है, हमें बर्बाद नहीं करेंगे, बहुत कदरदान, निहायत मेहरबान। ऐसी आंख जो कभी सोती नहीं, ऐसी बादशाहत जो हमेशा से है, ऐसी ताकत जिसका मुकाबला कोई नहीं कर सकता। पहलवानों को ताकत देने वाले, साइंसदानों को अकल देने वाले और माओं को रहमदिली देने वाले अल्लाह ताला दुनिया आखरत की हर मुश्किल के लिए काफी। मखलूक सब की सब ऐसी आजिज है जैसे ईंट पत्थर, और बुराई की चीजें ऐसी हैं जैसे गली में कुत्ते खड़े हैं। तो अल्लाह को पुकार के दुआ करें कि सारे कुत्तों को भगा दीजिए। हर शर और फितने से पनाह में रखिए। हर दुआ कबूल होती है, चाहे वो चीज मिल जाए, उससे अच्छी मिल जाए, कोई बला टल जाए या आखरत में जखीरा हो जाए, हर दुआ कबूल होती है 100%। सुबह से शाम तक दुआ करते रहो, तब मिलेगा। इबादत और इल्म और दावत और खिदमत के कामों के लिए हालात अच्छे होने और सुकून का इंतजार मत करें। जैसे गिरते पड़ते जो अमल हो जाए उस पर शुक्र करें। ऊंची से ऊंची नियत, फिक्र, दुआ, आमाल-ए-क़ल्ब, रोजाना पहाड़ों का सवाल। इम्तहान हॉल है, उसमें लोग पर्चा लिखने जाते हैं, तो इम्तहान हॉल में कहीं हंगामा हो गया बाहर, मौसम भी अच्छा नहीं था, बारिश हो रही थी, बिजली भी गई हुई थी, टेबल कुर्सी भी अच्छा नहीं था, कागज कलम भी अच्छा नहीं था, लेकिन इम्तहान तो देना ही है भाई। तो फिर उसमें क्या होगा कि थोड़ा बहुत भी कोशिश करेंगे तो इम्तहान लेने वाला पास कर देगा, क्योंकि हालात अच्छे नहीं थे, इसको वैसे ही भेज दो, जन्नत में भेज दो। मोमिन की जिंदगी का हर लम्हा रबीउल अव्वल है। हजरत शेख अब्दुल हई आरफी रहमतुल्लाह अलैह, उस्वाए रसूल सल्लल्लाहु अलैहि वसल्लम के मुअल्लिफ और शेखुल इस्लाम के शेख और हकीमुल उम्मत के खलीफा, हजरत ने एक तरगीब पर एक रिसाला, उनका कोई वाज होगा, मोमिन की जिंदगी का हर लम्हा रबीउल अव्वल है, और इससे मुताल्लिक एक पूरा बयान है जो क्योर फॉर डिप्रेशन, वो पहले से मिलता है, उसको क्लास की शक्ल में लेके पढ़ लिया जाए। फरमा रहे हैं कि सख्ती और कर्ब यानी बेचैनी दूर करने के लिए अजान का जवाब दें। जब अजान हो तो मुअज्जिन जैसे जैसे कह रहा है आप भी वैसे वैसे कहते जाएं, तो सख्तियां और बेचैनियां दूर होंगी, ये उसका इलाज है। और दिल से अजान का जवाब दे तो जन्नत मिल जाती है, और अजान के हर लफ्ज पर तो कितनी नेकियां मिलती। उसके बाद अजान से इकामत के दरमियान दुआ कबूल होती है, और सबसे ऊंची दुआ वो आफियत की है, अल्लाहुम्मा इन्नी अस्अलुकल अफ्व वल आफिया फी दीनी व दुनियाया व फी अहली व माली। आफियत की दुआएं मांगे कि अपनी जान औलाद में कोई बीमारी कोई परेशानी ना आए, हर नेमत आफियत के साथ। अच्छा, नमाज पढ़ी, हुजूर सल्लल्लाहु अलैहि वसल्लम नमाज के बाद सलाम फेरते ही कहते अल्लाहु अकबर अस्तग़फिरुल्लाह अस्तग़फिरुल्लाह अस्तग़फिरुल्लाह, फिर क्या पढ़ते, अपना दाया हाथ सर पर रखकर दुआ पढ़ते, बिस्मिल्लाहिल्लज़ी ला इलाहा इल्ला हुवर रहमानुर रहीम, अल्लाहुम्मा अज़हिब अन्निल हम्म वल हुज़्न, अल्लाह के नाम से शुरू करता हूँ, कोई माबूद सवाए उसके नहीं, ऐ अल्लाह आप हर गम और परेशानी को मुझसे दूर फरमा दे। देखो, अजान इकामत और नमाज, उसके बाद परेशानी दूर करने की दुआ हो रही है। जो आदमी तंगी रिस्क की तंगी की शिकायत करता तो उसको क्या तालीम दी जाती कि अपने घर में जाके पूरा सलाम करो, एक दफा दरूद शरीफ पढ़ो, फिर आयतल कुर्सी पढ़ो, फिर सूरह इखलास पढ़ो, कुल हुवल्लाह वाहिद, और बाज रवायतों में बाज तजुर्बात में ये सूरह फातिहा भी पढ़ो, यानी घर पे दरवाजे पर रुक कर अब बिस्मिल्लाह अस्सलामु अलैकुम कुल हुवल्लाहु अहद अल्लाहु ला इलाहा इल्ला हुवल हय्युल क़य्यूम अल्हम्दुलिल्लाहि रब्बिल आलमीन अल्लाहुम्मा सल्ली अला मुहम्मद, ये चार चीजें और सलाम और बिस्मिल्लाह, उसके बाद दाखिल होने की दुआ अलग है, ये सारे काम करके जरा दो तीन मिनट दरवाजे पर खड़े रह के फिर घर के अंदर जाओ, तो रिस्क में इतनी फरावानी होगी कि घर में जगह नहीं मिलेगी, पड़ोसियों पर भी बहाएगा। शेख फरमा रहे हैं कि हम घर में सबको सलाम किया करें, शौहर बीवी एक दूसरे को सलाम करें, इस तरह सास बहू एक दूसरे को सलाम किया करें, 20 दफा रोजाना सलाम करने से जन्नत वाजिब हो जाती है। थोड़ी देर के बाद फिर सलाम, एक कमरे से दूसरे में आए फिर सलाम, 20 मरतबा रोज सलाम करो। और घर से निकले तो आयतल कुर्सी पढ़ के गए तो अल्लाह फरिश्तों को मुकर्रर कर देंगे। बेहतरीन मर्दों में से वो मर्द है जो अपने घर वालों के साथ इस तरह मेहरबानी से पेश आता है जिस तरह माँ अपने बच्चे के साथ, और अफजल तरीन शौहरों में से वो है जो अपनी बीवी के साथ अच्छा सलूक करता है। ऐसे मर्द के लिए हर दिन रात में सब्र शुक्र के साथ 100 शहीदों का सवाब मिलता है। अपने घर वाली से अच्छा सलूक करने पर 100 शहीदों का सवाब मिल रहा है। और अफजल तरीन औरतों में से वो है जो शौहर के साथ अच्छा सलूक करती है, गैर महरूमों से अपनों को छुपाती है, और ऐसी औरत को रात दिन में ऐसे 1000 शहीदों का सवाब मिलता है। तो औरत का दर्जा, नेक औरत की नेकी तो 70 औलिया के बराबर हो जाती। अल्लाह, जिस घर में कुछ इख्तलाफात हो, आपस में मोहब्बत की कमी हो, दुआएं पढ़े, एक और परेशानी है, एक तो दुश्मन बाहर की चीजों की परेशानी, रिस्क की परेशानी, सेहत की परेशानी, इंसान की बस चार पांच ही परेशानियां हैं, और वो चीजें न हो तो बार दफा घरों में परेशानी होती। तो घरों में मोहब्बत पैदा करने के लिए दुआएं पढ़ें, अल्लाहुम्मा अल्लिफ बैनी व बैन जौजी कमा अल्लफ्ता बैन मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम व खदीजत रदी अल्लाहु अन्हा। اللهم ألف بيني وبين زوجي كما ألفت بين محمد وعائشة رضي الله عنها। यानी ए अल्लाह मेरे और घर वालों के दिल में ऐसी मोहब्बत भर दीजिए जैसी आपने नबी सल्लल्लाहु अलैहि वसल्लम खदीजा रदी अल्लाह अन्हा के दिल में भर दी थी, या नबी सल्लल्लाहु अलैहि वसल्लम और आयशा रदी अल्लाह अन्हा के दिल में भर दी थी। ये दुआ पढ़ें, और सूरह फुरकान में आखिर में रब्बना हबलना मिन अजवाजना वो दुआ पढ़ें, हर नमाज में पढ़ें। मर्द और औरत ये गाड़ी के दो पहिए हैं, एक दूसरे की जरूरत है। घर में सुकून के लिए इताअत फरमा बरदारी, बात मान लेना, सर तस्लीम खम कर लेना, नागवार बात पर सब्र करना, खामोशी अख्तियार करना, हमेशा वफादार रहना, खुशी हो या गम, ऐश हो या तैश, गुस्सा हो या नागवारी, हर हाल में समझना वो आसान, जल्दबाजी नहीं करना। घर में सुकून चाहिए, अपने जज्बात को अकल के ताबे कर दें और अपनी अकल को शरीयत और दीन के ताबे कर दें, सुकून हो जाएगा। लोगों से अच्छा बर्ताव आधी अकल है। मुसलमान का दिल खुश करना इबादत है। लोगों को उनकी उम्मीद से ज्यादा बढ़कर देना, इकराम मुस्लिम क्या कहते हैं, दूसरा आदमी आपसे जो उम्मीद रखता है, जो एक्सपेक्ट करता है, उससे ज्यादा उसको देना और किसी बदले की उम्मीद नहीं रखना। घर में सुकून और खुशियां चाहिए, सब पूछें एक दूसरे से, आपको इस वक्त क्या चाहिए, हाउ मे आई हेल्प यू, व्हाट कैन आई डू फॉर यू। दूसरे से पूछें कि आपको इस वक्त क्या चीज की जरूरत है, अपनी जरूरतों को पीछे करें, दूसरों की जरूरतों को सोचें। अल्लाह नहीं, अफसोस की बात है कि छोटी छोटी बातों की वजह से बाज जगह उम्मत में घर उजड़ जाते हैं, दोस्तियां खत्म हो जाती हैं, फजूल बातों की वजह से दिमाग दुरुस्त नहीं रहते। डॉक्टर आयद अलकरनी ने ला तहजन किताब में एक जज का किस्सा कौल लिखा है कि एक जज था, उसने जिंदगी में 40,000 तलाक के मुकदमात पे फैसला दिया, 40,000 कोर्ट केसेस पे वो बेचारा फैसला देता रहा, पूरी जिंदगी यही काम किया। आखिर में उसने लिखा कि मियां बीवी में झगड़ा होने की वजह फजूल और हकीर बातें होती, कोई भी ऐसी बात पूरी जिंदगी में उसको नजर नहीं आई। लगा मियां बीवी में झगड़े की वजह 40,000 मुकदमे के देखने के बाद बोला कि कोई खास वजह नजर नहीं आई। न्यूयॉर्क में एक तजिया निगार था, कहने लगा कि कोर्ट में आने वाले आधे से ज्यादा मुकदमे छोटी छोटी बातें होती है, किसी एक ने दूसरे की तौहीन कर दी, ऐसा लफ्ज बोला जिससे दिल दुख जाए। अल्लाह, मौलाना हबीबुर रहमान हुसामी दामत बरकातहुम, उन्होंने दो रिसाले लिखे, नेक बीवी कौन और नेक शौहर कौन। नेक बीवी कौन, उसमें लिखा कि नेक बीवी दुनिया की सबसे बेहतरीन चीज है, नेक और सालिह औरत घर में आने से पूरा घर और महल्ला जन्नत निशान हो जाता है। नेक बीवी वो है जो अल्लाह और शौहर की इताअत में खुद को मिटा दे, शौहर की मर्जी पर अपनी मर्जी को फना कर दे, अपने वलवले और हौसले और आरजुए और उमंगे और आराम शौहर पर निसार कर दे, और नेक बीवी के अच्छे औसाफ उससे घर और माशरा उसको बाइज्जत बाखलाक बना देते हैं, दूसरों के लिए मशअले राह। आगे हजरत ने लिखा कि अल्लाह ताला ने औरत को, मस्तूरात को, बहुत हैसियत से मुमताज और मुनफरिद बनाया है, सब्र, इफ्फत, इस्मत, हयादारी, कुव्वत बर्दाश्त, ज़ौक तरबियत, हुस्न सलीका, आराइश और ज़ेबाइश और पर्दादारी। तो ये है खसूसियात खवातीन की। आगे जिन चीजों पर मेहनत की जरूरत है, हजरत ने फरमाया कि सबको चाहिए कि अपने गुस्से को काबू में रखें, और घर में कोई छोटी मोटी परेशानी हो, कोई सता रहा हो, तकलीफ दे रहा हो, कोई उलझन हो, कोई दुश्वारी हो, उस हर वक्त सब्र और बर्दाश्त का मुजाहरा करें। इन्ना अल्लाह मा साबिरीन, अल्लाह ताला सब्र करने वालों के साथ है। किसी किस्म का मामला हो जल्दबाजी ना करें। अगर कोई बीवी अपने शौहर के का दिल जीतना चाहती है तो देखे कि शौहर को क्या पसंद है। कोई खास खाना पसंद करता है तो बोले बगैर पूछे बगैर वो खाना पका के खिलाए। अगर किसी नेक अमल को पसंद करता है, कुरान की तिलावत नमाज, तो उसकी इजाजत लेके वो उस चीज में मशगूल हो जाए। ये देखे कि शौहर किस चीज से खुश होते हैं, जरा उसकी कोशिश करें बगैर बोले। शौहर की जरूरियात की तकमील बगैर बोले करें। बगैर बोले काम करने से शौहर के दिल से दुआ निकलती है, मोहब्बत में इजाफा होता है। बोलने के बाद तो सभी करते हैं। नेक बीवी का मिजाज है कि पहले से महसूस करके वो जरूरियात पूरी कर देती है। आगे नेक शौहर कौन है, ये दूसरी किताब है। अब यहाँ इस हलके में तो दो दो मिनट की चीजें पढ़ी जाती हैं। असल इल्म यही है कि इन किताबों को पढ़ा जाए और फैलाया जाए ताकि हमारे माशरे में सुकून हो। शेख ने फरमाया कि देखो, फिरौन बादशाह था, हाकिम था, और फिरौन की बीवी मलका आसिया वो बड़ी दीनदार थी, ईमान ले आई, तो उसने अपनी बीवी को बहुत तंग किया, जुल्म सितम मार तोड़ वाला मामला किया, परेशान किया बीवी को। तो अल्लाह ताला ने इस जालिम को क्या सजा दी? समुन्दर में डूब के मर गया। अच्छा, मर गया तो एक चीज हुई, उसकी बॉडी को जमीन ने पनाह नहीं दी, पानी ने पनाह नहीं दी, आग ने पनाह नहीं दी, किसी ने भी उसकी लाश को कबूल नहीं किया। इसलिए उसकी फिरौन जो है वो अभी तक जो है वो म्यूजियम में रखा हुआ है हजारों साल के बाद, क्योंकि उसको कहीं पर भी दफन होने की पनाह भी नहीं मिली। तो जुल्म किया करता था उसमें, यहाँ पर जिक्र किया गया कि घर वालों पर भी जुल्म करता था। तो शेख ने यहाँ बहुत किताबों में नसीहतें लिखी हैं बहुत सारी, उसमें एक चीज है जो यहाँ लिखा कि शौहर अपनी बीवी को जो तोहफा देता है, चाहे चीज कीमती हो या कम कीमत, बीवी को उससे कोई गर्ज नहीं है, वो तो इस बात से खुश होती हैं कि मेरे मियाँ ने मुझे तोहफा ला के दिया है। इसलिए कोई ना कोई चीज अपनी बीवी को घर में देते रहें। आगे लिखा है कि शौहर का अपने बीवी को यानी एक लुकमा खिलाना, खाना खा रहे थे, एक लुकमा उठा के मुंह में डाल दिया, ये भी बाई से अजरो सवाब है, और ये तो हदीस शरीफ में आया है। इसलिए जिन घरों में साल साल गुजर गए, आपको मोहब्बत में कमी हो, दुआएं पढ़ें, उसके रुकिए, उसके वजायफ होते हैं, और कोई अमली तौर से कोई यानी रोजाना एक तो मुस्कुराएं, मुस्कुराहट बड़ा तोहफा है, अपने बाग से फूल तोड़ के लाके घर वालों को तोहफा दे, एक प्लेट में खाना खाएं, बाजार से मिठाई लाएं और अपने घर वालों के मुंह में डालें, परेशानी खत्म हो जाएगी। अल्लाह, जहां पर ऐसा किस्सा हो कि भाई घर में कोई एक फरीक दूसरे को परेशान करता है तो थोड़ा बर्दाश्त करें। उस पर एक मजमून है बहुत अहम कि दूसरों के मिजाज और गुस्से और बदजबानी और तनकीद को बर्दाश्त करना। उसमें देखें मजहब क्या कहता है, मन समता नजा, जो खामोश रहा वो नजात पा गया। साइंस क्या कहती है, आप बायोकेमिस्ट्री की किताबें पढ़ें, बायोकेमिस्ट्री ऑफ इमोशंस, खुशी और गम के जज्बात जब होते हैं तो उससे जिस्म में हार्मोन्स बनते हैं, केमिकल। अब दिल में क्या सोच है, क्या ख्वाहिश है, क्या खुशी है, क्या गम है, अब दिमाग उसकी तफसील करता है, अब उसमें से हार्मोन्स निकले, अब वो खून की तरह रग रग में दौड़ते हैं, उसी से मिजाज और गुस्सा और तरबियत طبیعت اور برتاؤ اور زبان اور جسم کا استعمال ہے. تو گھر میں کوئی آدمی, کوئی رشتہ دار, کوئی پریشانی ہے تو دوسرے کو معاف کر دیں, اس بیچارے کا کیا قصور ہے؟ معلوم نہیں بھوک لگی ہے, معلوم نہیں نیند پوری نہیں ہوئی ہے, کوئی بیماری ہے اس کو, کوئی اعصابی تناؤ ہے, خوف ہے, ڈر ہے, موسم کا اثر ہے, عمر کا اثر ہے, بڑھاپے کا اثر ہے, تھکن ہے, درد ہے, تکلیف ہے, کھانا ہضم نہیں ہوا ہے, دواؤں کا اثر ہے, کسی کی بد نظری ایول آئی لگ گئی ہے, کچھ نفسیاتی اثرات ہیں, کچھ موروثی اگلی جنریشن کے اثرات ہیں, کوئی جنات جادو کوئی تصرفات ہیں, درجنوں چیزیں ہیں. وہ آدمی ایسا کیوں بولا, اس نے مجھ کو ایسا کیوں پریشان کیا, اس نے میرا کیوں دل توڑا. ارے بھائی وہ تو خود مجبور ہے, بیمار ہے, ہزاروں اس کے پیچھے اس کے فیکٹر ہیں, اس کو کون جانے. یہ انسان قابل رحم ہے, اس کے پیچھے ہزاروں پریشانیاں. اچھا تقدیر کو دیکھیں, تقدیر سے سیکھیں کہ بھائی جو ہونا تھا وہ ٹھیک ویسا ہی ہو گیا جیسا کہ ہونا تھا, ہر واقعے کے پیچھے وہ اللہ کی مرضی سے ہوا. اور مومن کا کسی حال میں نقصان نہیں ہے, یا تو شکر کے دروازے سے چلے جاؤ یا صبر کے دروازے سے چلے جاؤ, دونوں حالت میں فائدہ ہے. تو تقدیر پر ایمان غم کو ہلکا کر دے گا. اس کے بعد ادب ہے, لٹریچر. تو اس میں ادب میں آپ پڑھیں گے کہ اول طعام بعد کلام. کوئی آدمی آیا, پہلے کھانا کھلاؤ, اس کا اکرام کرو, بات چیت بعد میں کرنا. تو گھر کے جھگڑے, شکایت, فکریں, ڈسکشن, یہ بات کی بات ہے. کوئی باہر سے آیا, پہلے کھانا کھلاؤ, اکرام کرو, باتیں بعد میں کریں گے. نرمی ہر چیز کو خوبصورت بنا دے گی, گھر میں سکون ہو جائے گا. اچھا فلسفہ اور سیاست اور عقل سے کام لیں, سیاست دان سے پوچھیں, تو وہاں پر یہ ملے گی تعلیم کہ امن چاہیے تو زبان بند رکھیے اور آنکھ اور کان کھلے رکھیے. کسی کا مقولہ ہے, امن چاہیے تو زبان بند رکھیے, آنکھ اور کان کھلے رکھیے, سکون ہو جائے گا. اچھا مخلوقات کو دیکھیں دنیا میں چاروں طرف, چھوٹا بچہ ہوتا ہے بیبی, اس سے سب پیار کرتے ہیں. کیوں؟ کیونکہ بولتا نہیں ہے, چھوٹا بچہ صرف ہنستا ہے یا زیادہ سے زیادہ روتا ہے, سب اٹھا اٹھا کے اس کو چوم چوم کے پیار کر رہے ہیں. جہاں بچے نے کسی بوڑھے آدمی کی طرح بولنا شروع کر دیا پٹا پٹ, تو اب تو پھر اس کی اب اس کو اتنا نہیں ملتا جتنا بچپن میں ملتا تھا. ایک بلی خاموش بیٹھی ہے, اب سب اس کو چمکار رہے ہیں, اب سب اس سے پیار کر رہے ہیں, اور چھوٹا موٹا اگر میاؤں بھی کر دے تو چلو اتنا تو جائز ہے, لیکن اگر وہی بلی چیخ پکار اوپر نیچے بھاگنا شروع کر دے, اب لوگ ناراض ہوتے بلی پہ, ڈنڈا اٹھا کے نکالو اس کو یہاں سے. یہ سارے مسئلے کہاں سے آئے؟ بولنے کی وجہ سے آئے. ایک جانور ہے خرگوش, وہ تو بیچارہ دن بھر کچھ بھی نہیں بولتا, بالکل خاموش رہتا, اس کو سب اتنا پیار کرتے ہیں, اٹھا اٹھا کے اس کو پیار کرتے ہیں کیونکہ بولتا نہیں. کم بولنا, سوچ کر بولنا, حکیم الامت کا مقولہ ہے جزاء الاعمال میں, ہزاروں آفتوں سے بچنے کا طریقہ ہے. کم بولیں. دوسرے کے لیے گھر میں سلام, مسکراہٹ, دعا, تر و تازہ چہرہ, استقبال, ویلکم کریں. چائے کی پیالی میں چینی پوچھ لیجئے, پانی کا لوٹا رکھ دیجئے, دسترخوان لگا دیجئے, بستر, چادر, تکیے ٹھیک کر دیں, نماز کا مصلی بچھا دیں, کپڑے تہ کر کے دے دیں. الانسان عبد الاحسان, دوسرے پر احسان کریں گے. لاٹھی کا مارا ہوا آدمی سر اٹھا لے گا, اخلاق کا مارا ہوا آدمی سر نہیں اٹھاتا. دوسرے کا دل جیت لینا, دشمن کا بھی دل جیت لینا, کوئی پریشان کر رہا ہے اس کا بھی دل جیت لینا. کہیں سے کوئی پریشانی ہوئی, بات چیت ہوئی, سمجھو ایک گاڑی کی بریک فیل ہو گئی ہے, اس کو روکنا ہے. ایک ٹرین پٹری سے اتر گئی ہے, اس کو اسٹیشن پہنچانا ہے. ایک جہاز اڑ رہا تھا, اس کا پر ٹوٹ گیا ہے, اب جہاز کا پر ہی نہیں ہے, اب اس کو اتارو ایئرپورٹ پہ, کسی طرح سے تو کام کرنا ہے. ایک نابینا آدمی گر رہا ہے کہیں, ایک سڑک پر جا رہے تھے, ایک آدمی کو دوسرے آدمی نے زور کی ٹکر ماری, تو اس کو بہت غصہ آیا, کون ہے بھائی مارو اس کو. غور سے دیکھا تو وہ بیچارہ نابینا تھا, بلائنڈ, تو اب سارا غصہ محبت میں بدل گیا. ارے بھائی آپ کو کوئی پریشانی تو نہیں؟ ہاتھ لے کے سڑک پر پار کرا. तो ये है इलाज के, दूसरों की बातों की अच्छी तावील करना। एक होते हैं जानवरों के अखलाक, कि जब इंसान बहस मुबासे में और बाहमी ताल्लुकात में इंसानियत से गिरता है तो जानवरों के अखलाक पे पहुंचता है। उसमें क्या है, गाय बकरी के अखलाक क्या है, मिल गया तो खा लिया, नहीं मिल गया तो सबर से बैठे हैं। अरे ये तो गाय बकरी के अखलाक है। बकरियों का अखलाक तो ये होता है कि अगर पत्ते मिल गए तो उन्होंने सबने थोड़ा थोड़ा मिलके खा लिया, एक दूसरे को तंग नहीं करती। 5 बकरियां 10 बकरियां बैठ के खा रही थी। मुर्गी को दाना मिल गया, उसने सब बच्चों को जमा किया, आ जाओ भाई, सबको खिलाती। कुत्ता एक जानवर है, उसके अखलाक दूसरे हैं। उसको अगर एक बोटी हड्डी मिले और 5 कुत्ते और आ जाएं तो वो किसी को नहीं देगा, पहले सबसे लड़ेगा, सबको भगाएगा, उसके बाद अकेला खाएगा। ये है कुत्ते के अखलाक। अब इंसान उससे नीचे गिरा तो शेर चीते के अखलाक है। शेर चीते के क्या अखलाक है, अपने फायदे के लिए दूसरे को फाड़ खाओ, जब तक दूसरे को नुकसान नहीं होगा अपने को फायदा नहीं होगा, ये शेर चीते के अखलाक है। उससे नीचे और गिरे तो फिर सांप बिच्छू के अखलाक है। सांप बिच्छू के क्या अखलाक हैं, कि खुद को फायदा हो या ना हो लेकिन दूसरे को जरूर नुकसान हो, डंक मारेंगे, हालांकि उसने खाना नहीं है लेकिन परेशान करेंगे। उससे नीचे और गिरे तो फिर शैतानी अखलाक हैं, अय्यारी, मकारी, चालाकी, यानी धोखे से मारना। अल्लाह ताला ये तमाम बुरे अखलाक से हिफाजत करे। चिड़िया और चिड़े एक बड़े प्याले में मजे से खाया करते थे, और मालिक दाना एक जगह डाल देता था, मजे से खाओ दिन भर, एक प्याले में दाना है। चिड़िया और चिड़े आपस में लड़ लिए, मालिक को गुस्सा आया, प्याला तोड़ के फेंक दिया सहन में। अब जाओ दिन भर जो है चिड़िया अलग काम करे, चिड़ा अलग काम करे, दिन भर काम करो, अपना अपना दाना ढूंढो और खाओ, परेशानी में डाल दिया। डॉक्टर आयद अल करनी ने लातहजन में किसी माहिर नफ्सियात का, जो यहाँ के नफ्सियात का बाप कहा जाता है, उसके कौल नकल किए। हम इंसान उन चीजों के बारे में सोचते हैं जो हमारी मलकियत नहीं है, जो चीजें हमारे पास हैं उनका हम शुक्र नहीं करते, और जिंदगी के अलमनाक और दर्दनाक बातों पर हमारी नजर खूब जाती है, और रोशन जो अच्छी नेमतें मिली हैं वो हमको दिखाई नहीं देती, और जो हमारे अंदर कमी है उस पर हमें बड़ी हसरत होती, और जो हमें हासिल है उस पर हम खुश नहीं होते। ये इंसान का हाल है। 14 सदियों पहले अल्लाह ताला ने खालिक कायनात में बता दिया कि वलाकिन अक्सर अन्नास ला यशकुरून, इंसानों की अक्सरियत वो तो शुक्र नहीं करते अल्लाह का। अल्लाह, उसी में ला तहजन में डॉक्टर साहब ने लिखा घरों के झगड़ों के इलाज के बारे में, बीवी शौहर का इस्तेकबाल मुस्कुराहट से करे, शौहर बीवी के लिए मुस्कुराए, मुस्कुराहट इत्तेहाद है, मसालेहत का ऐलान है। हदीस शरीफ में आया कि अपने भाई के लिए मुस्कुराकर मिलना भी सदका है। ऐसी बातों से बचें जो दिल तोड़ने वाली और जज्बात भड़काने वाली हो। अगर एक आदत नापसंद है दूसरी आदत अच्छी लगेगी। ऐसा कौन आदमी है जिसने कोई गलती ना की हो, जिसके पास बस नेकी नेकी हो। अल्लाह, हम अपनी कमजोरी को माने, और उसमें इमाम इब्ने जौजी का किस्सा लिखा है, उनकी बातें लिखी हैं कि इमाम ने जोजी ने फरमाया कि जब देखो कि साथी नाराज है और गुस्से में बोल रहा है उसको बेपरवाही से टाल दो, क्योंकि उस वक्त वो नशे की हालत में है और उसको मालूम नहीं कि क्या बक रहा है। शैतान गालिब है, अकल में हैजान है, अकल पर पर्दा पड़ गया है। अगर आपने उसकी कोई बात पकड़ ली और जवाब देना शुरू कर दिया तो आपकी मिसाल ऐसी है कि अकलमंद आदमी पागल मजनू से मुकाबला कर रहा है और ठीक ठाक आदमी किसी बेहोश आदमी को समझा रहा है, इसलिए आप उसको बिल्कुल छोड़ दें यहाँ तक कि वो एतदाल में आ जाए। दूसरे को अपनी बात कहने का पूरा मौका दें, अगर गुस्से की हालत में उसका मुकाबला किया तो गर्मी बढ़ जाएगी, اور زیادہ لوگ اس کے خلاف عمل کرتے ہیں. ایک آدمی غصے میں جو کہہ رہا ہے وہ فوراً اس کا جواب دینے لگتے ہیں, جو کہ حکمت نہیں ہے. اللہ, شیخ نے فرمایا کہ نیکی سے آدمی غلام بن جاتا ہے, احسان سے انسان بندہ بیدام ہو جاتا ہے, بردباری سے دشمن بھی مغلوب ہو جاتا ہے, صبر کرنے سے آگ کے شعلے بھی بجھ جاتے ہیں, قناعت کرنے والا بادشاہ ہے, اسراف اور فضول خرچی کرنے والا اندھا ہے, اور غصہ کرنے والا یہ تو جنون کا شکار ہے, اور جلد بازی کرنے والا نقصان کر بیٹھتا ہے, اور حسد کرنے والا ظلم کرتا ہے. سچائی اطمینان ہے, جھوٹ شک ہے, حیا حفاظت کا ذریعہ ہے, علم حجت ہے, اور خاموشی حکمت ہے. دنیا کے سب سے اچھی چیز اللہ کی محبت ہے, اور جنت میں سب سے اچھی چیز اللہ تعالیٰ کو دیکھنا ہے, اور دنیا میں سب سے اچھی کتاب اللہ کی کتاب ہے, قرآن شریف ہے. اللہ, معافی اور احسان یہ انبیاء کے اخلاق ہیں. یوسف علیہ السلام کو بھائیوں نے کتنا تنگ کیا, ان کو کنویں میں پھینک دیا, قافلہ آیا غلام بنا لیا, بازار میں بیچ دیا کہیں, اس کے بعد جہاں گئے محل میں آگے جو ہے واقعہ کوئی ہوا, جیل میں ڈال دیے گئے. پیغمبر ہونے والے ہیں, ایسی مشکلات پیش آ رہی, لیکن بعد میں جب بھائی آئے تو سب کو معاف کر دیا. لا تصریب علیکم الیوم, تمہارے اوپر کوئی الزام نہیں, جاؤ. حضور صلی اللہ علیہ وسلم کو مشرکین مکہ نے تنگ کیا 10 سال, 15 سال, اس سے بھی زیادہ, 20 سال. جب مکہ فتح ہو گیا, سارے آئے, جانی دشمن تھے, سب کو معاف کر دیا. لا تصریب علیکم الیوم, ہر ایک کو معاف کر دیا. لوگ نبیوں کی بے عزتی کرتے تھے. یہاں بتایا گیا انسان اصل میں نفس دو چیزوں سے پریشان ہوتا ہے, یا تو اس کو چیزیں, مزے کی چیزیں نہیں ملی, عیش آرام نہیں ملا, تو بھائی ان کے لیے تو دنیا میں بتایا کہ جنت میں ملیں گی, اور دنیا میں بھی دعا کرو, اس کے اسباب اختیار کرو, تدبیر کرو, توکل کرو, استغفار کرو, تقویٰ کرو, ایک پوری لائن ہے, لمبی فہرست, کام کرو تو اچھی چیزیں ملیں گی, اللہ دیں گے. اور پھر انسان پریشان ہوتا ہے کہ میری رسپیکٹ نہیں ہوئی, میرا نام خراب ہو گیا, لوگ میرے بارے میں باتیں کر رہے ہیں, لوگ اس طرح کیوں کہہ رہے ہیں. تو لوگوں نے تو انبیاء علیہ السلام کی بڑی بے عزتیاں کی. قرآن شریف میں ملے گا آپ کو کہ جب نبی آیا کرتے تھے تو وہ شہر کے لوگ, گاؤں کے لوگ ان کو کہتے تھے کہ تم تو پاگل ہو, مجنون ہو, اور تم تو جادوگر ہو, ہم تمہاری بات نہیں مانیں گے, تم کو یہاں سے نکال دیں گے, تمہیں پتھر ماریں گے. لوگ تو نبیوں کے ساتھ یہی کیا کرتے تھے, لیکن نبی اس کے جواب میں اس طرح سے بات نہیں کرتے تھے. وہ کہتے تھے کہ یا قوم, میں تو تمہارا خیر خواہ ہوں, انا لکم ناصح امین, میں تو چاہتا ہوں کہ تم کامیاب ہو جاؤ, تمہیں سکون مل جائے, تم جنت میں چلے جاؤ. تو لوگ پریشان کرتے تھے. عربی آیا, آپ صلی اللہ علیہ وسلم کی چادر کھینچ لی, مکہ شریف میں دعوت دے رہے ہیں, لوگوں کو اللہ کے بارے میں بتا رہے ہیں, کوئی مٹی پھینک رہا ہے, کوئی تھوک پھینک رہا ہے, کوئی اوپر سے کوڑا پھینک دیتا. یہ آپ صلی اللہ علیہ وسلم کو لوگوں نے نہیں پہچانا, اپنے خاندان کے لوگ تھے, اپنے رشتہ دار تھے, باہر سے نہیں آئے تھے. اور احد کے میدان میں آ گئے, دانت توڑ دیے, آپ صلی اللہ علیہ وسلم کا ایک دانت مبارک توڑ دیا. اور طائف کے میدان میں پتھر مارے کہ آپ صلی اللہ علیہ وسلم کے پیر اور جوتے خون میں بھر گئے. لوگوں نے تو اپنے نبیوں کے ساتھ ایسا ایسا واقعہ کیا. نبی اپنی قوم کو بدبانی دیتے, اللہم اغفر لقومی فإنہم لا یعلمون. ہمارے دین اور مذہب کی خوبی ہے کہ اس میں عدل اور انصاف سے اوپر دو مقام اور ہیں. ایک ہوتا ہے عدل, انصاف. انصاف کہتے ہیں بھائی آنکھ کے بدلے آنکھ اور دانت کے بدلے دانت, جاؤ کورٹ میں اپنا حق لے لو. لیکن مذہب کہتا ہے ارے بھائی ٹھہرو ایک منٹ, اگر تم اس بیچارے کو معاف کر دو تو تمہارا کیا بنے, اگر تم معاف کر دو ٹھیک ہے, قصور اسی کا ہے, لیکن تم معاف کر دو تو تم کو جنت کا محل دے دیں گے. یہ ہے عفو, یہ عدل سے اوپر کا درجہ ہے. اور ایک درجہ اس سے بھی اوپر ہے احسان کا, کہ جس نے آپ کو تنگ کیا اور مذاق اڑایا اور بد دعا دی اور آپ کو مارا پیٹا, آپ اس کو نہ صرف معاف کر دیں بلکہ آپ اس کے اوپر احسان کریں, اس کو انعام و اکرام دیں, اس کو سلام کریں, اس کو ہدیہ دیں. अब ये नफ्स पर बहुत भारी है, सारा मसला यहाँ पे आता है कि नफ्स को तो अपनी बड़ाई चाहिए भाई, अपनी नाक ऊंची चाहिए। दीन में ये है कि भाई थोड़ा अल्लाह के वास्ते सब्र करो, तवाजो अख्तियार करो, आखरत में अल्लाह ताला बुलंद करेगा। अव्वलीन आखरीन के अखलाक हैं, जो तोड़े उससे जोड़ो, जो सलाम नहीं करे उसको सलाम करो, जो जुल्म करे उसको माफ कर दो, जो अता से महरूम करे उसको अता करो। इंसानों के दिल जुड़ जाएंगे। ईंट को जोड़ना है ईंटों को तो सीमेंट लगाते हैं, कपड़ों को जोड़ना है धागे से सिलाई करते हैं, लोहे को जोड़ना है वेल्डिंग करते हैं। अगर इंसानों को जोड़ना है तो नबियों के अखलाक चाहिए, सलाम करें, हदिया दें, दुआ करें। शहद की मक्खियां, उनका इत्तेहाद, बहुत सारी शहद की मक्खियां एक साथ हो जाती हैं, टीम वर्क, तो मीठा शहद बनाती हैं। लो भाई मीठा शहद बन गया, बारीक बारीक धागे जमा किए, एक मजबूत रस्सी बन गई, अब कोई नहीं तोड़ सकता, धागे को सब तोड़ देंगे। इस तरह लोगों के दिल जमा किए तो दुनिया में, खानदान में, रिश्तेदारों में अमन सुकून हो गया। जज्बात की कुर्बानी भी होती है, एक होती है जान माल वक्त की कुर्बानी, एक होती है जज्बात की, सोच की, ख्याल की, ख्वाहिशात की कुर्बानी। मस्जिद में चिराग नहीं है, आप सल्लल्लाहु अलैहि वसल्लम की मस्जिद है मस्जिद नबी शरीफ, उसमें घास फूस से, खजूर के पत्तों से मस्जिद बनी है, उसमें ईंटें नहीं है, फर्श नहीं है, उसमें कारपेट नहीं है, उसमें बिजली नहीं है, उसमें लाइट नहीं है। रात में 9 साल तक लालटेन भी नहीं होती थी, ये है आप सल्लल्लाहु अलैहि वसल्लम की मस्जिद। लेकिन लोगों के दिल जुड़े हुए, दुनिया में सुकून, पूरा अरब इस्लाम में। घरों में आज बहुत रोशनी है लेकिन दिलों में अंधेरा है, इसलिए तस्किया नफ्स चाहिए। मोमिन की मिसाल है फलदार दरख्त की, लोग पत्थर मारे, दरख्त तो फल देता है, लो भाई फल खाओ। एक बुजुर्ग से शिकायत हुई कि हजरत बारिश नहीं हो रही, कहने लगे मेरे गुनाह की वजह से नहीं हो रही है, मैं शहर से चला जाता हूँ, बारिश हो जाएगी। देने वाले बने ऊपर का हाथ नीचे वाले से बेहतर है, बाअदब बानसीब, बेअदब बेनसीब। किसी मजलूम की बद्दुआ नहीं लेना, किसी चूंटी, किसी बकरी कुत्ते चूंटी को भी नहीं सजाना, किसी को नहीं सताना। एक पैगंबर बारिश की दुआ करने जा रहे थे, देखा चूटी अपने पर उठा के दुआ कर रही है, उन्होंने कहा बस अब जरूरत नहीं है, चूटी की दुआ से बारिश हो जाएगी। चूटी का ऐसा दर्जा, पानी की तरह नरम बने कि अपना रास्ता खुद निकाल लेता है, पत्थर की तरह सख्त मत बने कि दूसरे का रास्ता भी बंद कर दिया बेचारे। गाय को देखो कि सूखा चारा, घास नहीं है, सूखा चारा खाया फिर भी मीठा दूध देती है, दूध खराब नहीं होता। फूल को कोई लेकर फूल तोड़ा, फूल को कोई मसल भी दे उंगली से, फिर भी फूल जाते जाते बेचारा हाथ में खुशबू छोड़ के जाता। बादल को देखो हर वक्त सफर में जगह जगह फिरता है, पाक पानी बारिश बरसाता है और खिदमत का बिल नहीं आता। और बादल को देखें कि फूल पर भी बरसता है, कांटों पर भी बरसता है, शिकायत नहीं करता, हर जगह पानी लाता। सूरज की तरह बनना कि सारे आलम में रोशनी फैलाता है अल्लाह के लिए, और किसी मखलूक से कोई तनख्वाह और अजर नहीं मांगता। मुश्किल और परेशानी को खुशी में बदलने का नुस्खा है कि किसी आला मकसद, किसी ऊंची चीज के ख्याल में लगना। हाजी है भूख प्यास बेआरामी थकन बदबू पसीना गर्मी, जिंदगी की सारी परेशानियां, बाद लोगों पहली दफा जाते हैं उसी वक्त जमा हो जाती है, ट्रैफिक जाम है, जबरदस्त गर्मी है, पानी नहीं है, थके हुए हैं, रात के जागे हुए हैं, भूख प्यास बेआराम परेशानी, इससे ज्यादा क्या परेशानी होगी। लेकिन हाजी इतना खुश, इतना खुश, इतना खुश, टूटी चप्पल लेके भागा जा रहा है, क्यों भाई? कहता आज तो जिंदगी के पूरे गुनाह माफ हो रहे। ऊंचे मकसद को देखना, जाहरी हालत को नहीं देखना। दुनिया भर के गम का इलाज है फिक्र आखरत, कि आखरत में क्या बनेगा। और सब्र की जो मिसाल है, जो बड़ी मिसाल है, वो अय्यूब अलैहिस्सलाम की मिसाल है कि देखो उनके इतनी परेशानियां आई कि अय्यूब अलैहिस्सलाम के तो उनके सारे माल और दौलत खत्म हो गया, और उनके जो है यानी जितने मवेशी जानवर वो मर गए, बच्चे जितने थे सब इंतकाल कर गए, सब खत्म, खुद बीमार पड़ गए, पूरे बदन में ऐसी बीमारी कि एक सुई बराबर जगह भी खाली नहीं थी जहां पे तकलीफ और जख्म नहीं हो सवाए जबान और दिल के, उससे वो अल्लाह का जिक्र और शुक्र करते थे। गांव वालों ने घर से निकाल दिया और शहर के बाहर कहीं डाल दिया, सिर्फ एक बीवी रह गई। अब देखो यहां से देखो कि बीवी कितनी वफादार होती है कि इस हाल में भी नहीं छोड़ा। वो बेचारी काम काज करके घरों में छोटे मोटे वहां से खाने पीने की चीजें लाती, खिदमत करती है अय्यूब अलैहिस्सलाम की। बीवी को कितना बड़ा दर्जा मिला, इस हाल में भी खिदमत करने वाली कौन है? बीवी। और शैतान आके अय्यूब अलैहिस्सलाम को तंग किया करता कि अरे अय्यूब, ये सब तो तुम्हारे गुनाहों की वजह से है, अल्लाह ताला तुम्हारे से नाराज है। और अय्यूब अलैहिस्सलाम उसको कहते हैं कि नहीं भाई, ये तो मेरे मालिक अल्लाह की मोहब्बत का उन्वान है, मैनिफेस्टेशन ऑफ लव ऑफ माय मास्टर। जब बहुत ज्यादा परेशानी हो गई और साल हा साल जमाना गुजर गया, तो अब दुआ की, अन्नी मस्सनी अब्बुर्रो व अंता अरहमुर राहिमीन। तो एक दुआ से अल्लाह ने कायनात का नक्शा पलट दिया और अल्लाह ने एक चश्मा जारी किया जमीन से कि अब इसमें गुसल कर लो। लो जी गुसल कर लिया तो ऐसी शिफा हुई कि सारा बदन ठीक हो गया, बीमारी चली गई और उनकी जिल्द और स्किन वो भी ठीक हो गई, सर के बाल भी ठीक हो गए, एक जवान खूबसूरत आदमी की तरह बैठ गए और वो इंतजार में। और जब शाम को उनकी बीवी आई तो देखा कि वो बूढ़े बीमार तो है ही नहीं, तो जवान से पूछा कि यहाँ पर वो हमारे शौहर थे अय्यूब, उनको जानते हो? तो उन्होंने कहा मैं ही तो अय्यूब हूँ, मैं ही तो हूँ। उसके बाद अल्लाह ताला ने उनको सारी चीजें दे दी वापस, माल औलाद मवेशी घर सब चीजें वापस आ गई। और ताकयामत ये किस्सा इसलिए बताया गया कि इनका इतना बड़ा दर्जा सब्र अय्यूब, तो ये इंसानों में ही से थे, नबी इंसान ही थे। अल्लाह इंशाल्लाह आइंदा क्लास में भी ये टॉपिक चलता रहेगा। दुआ करें अल्लाह ताला हमें, आपको, तमाम उम्मत को, खास तौर से जो हमारे भाई बहन मुसलमान जहाँ जहाँ दुनिया में परेशान हैं, खास तौर से इंडिया में मुख्तलिफ इलाकों में जहाँ जहाँ मुसलमान भाई परेशान हैं, अल्लाह ताला मुसीबतों, हादसात, तकलीफों, बीमारियों, फितनों से बचाएं, शैतान और बुरे नफ्स से बचाएं, गफलत और जहालत से बचाएं, और अल्लाह ताला तकब्बुर, हसद, बोग़्ज़, हिर्स, गुनाह, नाफरमानियों से बचाएं, और गम और परेशानी और सुस्ती, काहली, मखलूक के शर से पनाह, जालिमों से पनाह, खौफ और बेइज्जती से पनाह, रिस्क में कमी और आमदनी में कमी से पनाह, जबान फिसलने और आँख बहकने और दिल दिमाग के गलत इस्तेमाल से पनाह मांगे, भूख और फ़क्र और फाके और बुरे खात्मे और बुरे ख्वाबों से पनाह मांगे। जितनी चीज़ें परेशान करने वाली हैं सबका जिक्र करके अल्लाह का नाम लेके उनसे पनाह मांगे। बिस्मिल्लाहिर्रहमानिर्रहीम, अल्हम्दुलिल्लाह रब्बिल आलमीन, अल्लाहुम्मा सल्ली अला मुहम्मदिन अफ़ज़ल सलावातिक, या अव्वल अव्वलीन व या आखिर अल आखिरीन व या ज़ल कुव्वतिल मतीन व या राहिम अल मसाकीन व या अरहमर राहिमीन। اللهم إنك مليك مقتدر ما تشاء من أمر يكون اللهم يا حي يا قيوم يا إلهنا وإله كل شيء إلها واحدا لا إله إلا أنت يا ذا الجلال والإكرام اللهم إني أسألك بأن لك الحمد لا إله إلا أنت الحنان المنان بديع السماوات والأرض يا ذا الجلال والإكرام يا حي يا قيوم اللهم إني أسألك بأنك أنت الله الذي لا إله إلا أنت الأحد الصمد الذي لم يلد ولم يولد ولم يكن له كفوا أحد وإلهكم إله واحد لا إله إلا هو الرحمن الرحيم لا إله إلا هو الحي القيوم اللهم إني أسألك بأنك أحد صمد لم يتخذ صاحبة ولا ولدا اللهم لك الحمد لا إله إلا أنت يا منان يا بديع السماوات والأرض يا ذا الجلال والإكرام لا إله إلا هو له الأسماء الحسنى يا ظاهر يا قيوم لا إله إلا أنت نعم القادر، لا إله إلا أنت سبحانك إني كنت من الظالمين، وأفوض أمري إلى الله، إن الله بصير بالعباد، ولا حول ولا قوة إلا بالله العلي العظيم. استجب دعواتي كلها يا الله باسمك العظم، يا رحمن يا رحيم. اللهم اغفر للمؤمنين والمؤمنات والمسلمين والمسلمات، الأحياء منهم والأموات، إنك سميع قريب مجيب الدعوات. اللهم انصر الإسلام والمسلمين في كل مكان. اللهم ارحم أمة محمد صلى الله عليه وسلم. اللهم اغفر لأمة محمد صلى الله عليه وسلم. اللهم أصلح أحوال المسلمين في كل مكان. يا الله يا رحمن يا كريم يا ذا الجلال والإكرام يا حي يا قيوم. اے اللہ تمام ایمان والے انسان اور جنات کی مغفرت فرما دیجئے. دنیا میں جہاں جہاں لوگ پریشان ہیں اے اللہ پریشانی میں مصیبتوں کو دور فرما دیجئے. امن چین کے خزانے، صحت کے خزانے، آسان رزق کے خزانے، خوشیوں کے خزانے ہم پر اتار دیجئے. تمام بھائیوں بہنوں کی اے اللہ تمام نیک خواہشات کو اے اللہ دعاؤں کو قبول فرمائیے. آگے پیچھے دائیں بائیں سے حفاظت فرمائیے، شیطان اور نفس کی چالوں سے حفاظت فرمائیے. دنیا میں جہاں جہاں مخلوقات دعائیں کر رہی ہیں، جتنے لوگ دعا کر کے جا چکے، جتنی قیامت تک دعائیں ہوں گی اے اللہ ہماری طرف سے بھی قبول فرمائیے. جتنی رحمتیں برکتیں اترتی ہیں حرمین شریفین میں، رمضان حج اور عمرے میں، رات کے آخری پہر میں، مساجد میں، علم اور ذکر کے حلقوں میں، جہاں جہاں رحمتیں اترتی ہیں اے اللہ اپنی رحمت سے ہمیں بھی عطا فرما دیجیے. اللہم لا تفرق جمعنا هذا الا بذنب مغفور وسعی مشکور وعملا صالحا متقبل مبرور برحمتك یا عزیز یا غفور. اے اللہ امت کی پریشانیوں کو خوشی سے بدل دیجیے. اے اللہ جن جن گھروں میں احوال ہیں اے اللہ خوشیاں عطا فرما دیجیے. اے اللہ پریشانیوں کو امن سے خوشی سے بدل دیجیے. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم. وصلى الله تعالى على خير خلقه محمد واله واصحابه اجمعين برحمتك يا ارحم الراحمين.